ويقول له فاليوم لا أعصيك ويقول إبراهيم يا ربي إنك وعدتني ألا تخزني يوم تبعثون وأن يخزن أخزى من أبي الأبعدين ويقول الله تبارك وتعالى إني حرمت الجنة على الكافرين ثم يقال يا إبراهيم ما تحت رجليك فيقول فإذا هما بذيخ ملتطخ ويؤخذ بالقوائم فيلقى في النار.
بسم الله الرحمن الرحيم. حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم وان جميعا نبی کریم صلی اللہ علیہ وسلم سے نقل کرتے ہیں، حضرت ابراہیم علیہ السلام اپنے والد آزر کی قیامت کے دن ملاقات کریں گے، وہاں تو سب لوگ ہوں گے، اولین آخرین، مومنین کافرین، تو مسٹر آزر بھی ہوں گے، اور آزر کے چہرے کے اوپر سیاہی ہوگی، قطرتن، کالا پن، چونکہ قیامت کے دن کا کالا پن اور سفید پن ایمان اور اعمال کی بنیاد پر ہوگا. جس کے پاس دنیا میں ایمان ہے، اچھے اعمال ہے، وہ سفید چمکدار چہرے والے ہوں گے، اور جو بے ایمان ہیں، بد عمل ہے، ان کے چہرے کالے کلوٹے ہوں گے. غبارتن و غبارہ، اور گرد و غبار مٹی آزر کے چہرے پر ہوگی. ابراہیم علیہ السلام آزر کو کہیں گے، کیا میں نے تم کو دنیا میں نہیں کہا تھا؟ اے ابا، میری نافرمانی نہ کرو. یا ابتی انی قد جاءنی من العلم مالم یأتک فاتبعنی اہدک صراطا سویا. کہ میں نے ابا جان آپ کو کہا تھا کہ بیٹے ابراہیم کی راہ پر چلو، تو تم نے تو بیٹے کی بات مانی نہیں تھی. میں نے کہا تھا کہ نافرمانی مت کرو، تو تم نے تو نافرمانی کی. تو ابا آزر بولیں گے، فلیوم لا اعصی کا، بیٹے ابراہیم میں آج تیری نافرمانی نہیں کروں گا، یعنی بیٹا تم جیسا کہو گے میں ایسا کروں گا، لیکن مجھے عذاب سے بچواؤ. ابراہیم علیہ السلام بارگاہ الہی میں عرض کریں گے، اے میرے اللہ، آپ نے مجھے وعدہ کیا تھا کہ آپ مجھے قیامت کے دن رسوا نہیں کریں گے. ولا تخزنی یوم یبعثون، قرآن میں بھی موجود ہے، آپ کا وعدہ ہے مجھے رسوا نہ کرنے کا قیامت کے دن. اب ابا جان اللہ کی رحمت سے بہت دور ہو کر جہنم میں جاوے، اس سے بڑی کیا رسوائی ہوگی؟ الابعد کا معنی ہے رحمت الہیہ سے بہت دور. تو کہا میرے ابا آزر اللہ کی رحمت سے بہت دور ہو کر جہنم میں جاوے، اس سے بڑی رسوائی کیا ہوگی؟ تو اللہ کی طرف سے جواب ملے گا، ابراہیم میں نے جنت کو حرام کیا ہے کافروں کے لیے، لہذا آزر کو جنت تو نہیں مل سکتی. رہا معاملہ کہ تم کو وعدہ کیا تھا کہ تمہاری رسوائی نہیں کریں گے، تو اس کی ایک ترتیب ہم اپناتے ہیں کہ آزر کو اس طرح جہنم میں پھینکا جائے کہ پتہ ہی نہ چلے کہ آزر گیا. अगर यूं पता चले कि आज़र जा रहा है जहन्नम में, तो इब्राहिम अलैहिस्सलाम के लिए रुसवाई होवे, और पता ही न चले लोगों को कि आज़र जहन्नम में जा रहा है, तो इब्राहिम अलैहिस्सलाम के लिए रुसवाई का बाइस ही न होवे। तो अल्लाह की तरफ से आज़र को एक बिज्जू की शक्ल के अंदर बदल दिया जाएगा, मुजक्कर बिज्जू, और जो है रीछ, बड़े बड़े बाल इस शक्ल में। अल्लाह की तरफ से कहा जाएगा, इब्राहिम अपने दोनों कदमों के नीचे देखो। तो इब्राहिम अलैहिस्सलाम देखेंगे तो कदमों में क्या होगा, बिज़िबहिन, ज़िबह के माने मुज़क्कर बिज्जू पड़ा हुआ होगा, मुतलत्तिखिन लतपत होगा, लतपत होगा, मुतलत्तिखिन लतपत होगा यानी गोबर में लतपत होगा, या कीचड़ में लतपत होगा, या खून के अंदर लतपत होगा। गोया के आज़र की शक्ल मस्क कर दी जाएगी और बिल्कुल शक्ल बदल करके उसको जहन्नम में डाला जाएगा। फिर उस बिच्छू के चार पैर पकड़कर उसको जहन्नम की आग में डाल दिया जाएगा, यानी आज़र की सूरत मस्क कर दी जाएगी और ऐसी गंदी गौजी मेली शक्ल आज़र की कर दी जाएगी कि खुद हजरत इब्राहिम अलैहि सलाम उससे नफरत करने लगेंगे। और फिर आज़र को जहन्नम में डाल दिया जाएगा। इस तरह हजरत इब्राहिम अलैहि सलाम की रुसवाई नहीं होगी और आज़र को भी इंसाफ के मुताबिक जहन्नम मिल जाएगी, और इब्राहिम अलैहिस्सलाम जन्नत के आला मकाम पर तशरीफ ले जाएंगे। तो इसमें इब्राहिम अलैहिस्सलाम के अब्बा मिस्टर आज़र का तस्किरा था, ये तर्जमतुल बाब से रब्त है। जी
قال حدثنا يحيى بن سليمان قال حدثني ابن وهب قال اخبرني عمرو ان بكيرا حدثه عن كريم قول ابن عباس عن ابن عباس رضي الله تعالى عنهما وعنه قال دخل النبي
صلى الله عليه وسلم
فوجد فيه سورة إبراهيم وسورة مريم فقال أما هم فقد سمعوا أن الملائكة لا تدخل بيتا فيه سورة فهذا إبراهيم مصور فما له يستقسم.
حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما وانہم وانا جمیعا کہ نبی کریم صلی اللہ علیہ وسلم کعبہ شریف میں داخل ہوئے فتح مکہ کے دن، ام ہانی رضی اللہ تعالی عنہا के घर पर गुस्ल फरमाया और सूखी रोटी का नाश्ता फरमाया। उसके बाद पूरे मक्का वाले हरम में जमा थे, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए हरम में और आप सल्लल्लाहु अलैहि वसल्लम काबा में भी दाखिल हुए थे। तो काबा के अंदर इब्राहिम अलैहिस्सलाम की तस्वीर बनी हुई देखी और हजरत मरियम की तस्वीर भी देखी। अब यहाँ एक सवाल पैदा होता है कि मक्का वालों ने काबा के अंदर हजरत इब्राहिम की तस्वीर बनाई थी, ये तो समझ में आने वाली बात है कि इनके जद्दे मोहतरम होते हैं इसीलिए तस्वीर बनाई, लेकिन हजरत मरियम की तस्वीर काहे को बनाई इन लोगों ने? इसलिए कि इनका तो मक्का वालों का हजरत मरियम से कोई ताल्लुक नहीं। इसलिए लगता ऐसा है कि बाद वाली रिवायत में जो यहाँ हजरत इस्माइल का तस्केरा है वो ज्यादा मुनासिब मालूम हो रहा है। तो अंदर मूरत बनी हुई थी, सूरत बनी हुई थी हजरत इब्राहिम और हजरत मरियम की। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अम्मा हुम कुरेश, यानी ये तस्वीर बनाने वाले, फकद समीउ, सुन ही रखा है कि मलाइका उस घर में दाखिल नहीं होते जिस घर के अंदर तस्वीर होवे। अब हजरत इब्राहिम अलैहि सलाम की तस्वीर कैसी थी कि उनके हाथ में पांसे के तीर पकड़े हुए थे, इस हाल के अंदर तस्वीर थी। जैसे कि बाज बुतों की तस्वीर में तीर और कमान देखी होगी, तो इस तरह इब्राहिम अलैहिस्सलाम की तस्वीर जो बनी हुई थी उसके हाथ में इस्तिक्साम बिल अज़लाम के जो तीर इस्तेमाल होते थे वो तीर उनके हाथ के अंदर थे। फमा लहू यस्तक्सिमु, का इब्राहिम अलैहिस्सलाम को क्या लेना देना कि वो इस्तिक्साम के तीर को हाथ में रखे। वो तो नबी मासूम थे, फाल के तीरों से हिस्सा निकालना उनके साथ उनका क्या ताल्लुक। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया। अब अगर इस रिवायत में जो हजरत मरियम का तस्किरा है तो पता नहीं कुरैश ने हजरत मरियम की तस्वीर क्यों बनाई थी। बाद वाली रिवायत में हजरत इस्माइल का जिक्र है, वो ज्यादा सही मालूम हो रहा है। जी सल्लल्लाहु अलैहि वसल्लम हजरत अब्दुल्ला इब्ने अब्बास रदियल्लाहु अन्हुमा वानहुम, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जब काबा शरीफ में तस्वीरें देखी तो आप दाखिल नहीं हुए। काबा शरीफ के अंदर मूर्तें बनी हुई थी, मूरत मुजस्समे पुतले बने हुए थे, हजरत इब्राहिम हजरत इस्माइल वगैरह के। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम दाखिल नहीं हुए, यहाँ तक के हुक्म दिया कि उसको मिटा दिया जावे। हुक्म दिया अंदर जितनी तस्वीरें हैं सबको मिटाओ, सब तस्वीरें मुजस्समे मिटाए गए, ख़त्म किए गए। अब जो देखा कि इब्राहिम और इस्माइल की तस्वीर है तो उन दोनों के हाथ में पांसे के तीर है। उस जमाने के अंदर इस्तिक्साम बिल अज़लाम बहुत आम था और उसकी सूरत ये होती थी कि कोई आदमी कोई काम करना चाहे, मसलन सफ़र में जाना चाहे या कोई सौदा करना चाहे, काबा के महंत के पास आते थे और उसको कुछ हदिया नजराना देते थे। फिर वो एक जो है डिब्बा लाता था तरकश, उसके अंदर तीर रखे हुए रहते थे। ये तीर जंग जिदाल लड़ाई में काम नहीं आते थे। किसी तीर पर लिखा रहता था अमरानी रब्बी, किसी तीर पर लिखा रहता था नहानी रब्बी, किसी तीर पर लिखा रहता था मोहमल। अब जिस आदमी को जो काम करना होता वो काबा के महंत को मन्नत दी, नजराना दिया, अब वो डिब्बा तरकश हिलावे और कहवे के चलो अपने काम की नियत बोलते बोलते एक तीर निकालो। तो वो बोलता कि मैं सफ़र में जाऊं कि नहीं जाऊं, मैं फुलाना सौदा करूं कि ना करूं, एक एकर अंदर से एक तीर निकालूं। भाई पढ़ो तीर पे क्या लिखा है। तो कहा अमर अनी रब्बी, अरे करने जैसा काम है। नहानी रब्बी, नहीं करने का। मोहमल, अभी सोच रहे हैं, अभी बुत जी सोच रहे हैं, इसीलिए तीर फिर से रख दो, फिर कुछ नजराना चढ़ाओ उसको, और फिर रिब्बा हिलवाओ, फिर एक तीर खींचो। इस तरीके से हुआ करता था। तो ये गोया के इतना खतरनाक अकीदा था कि इन तीरों को गैब का गोया के इल्म है, और ये महंत को गैब का इल्म है। वहां लौटता था ये अकीदा कि अगर हमारा निरब्बी निकला तो करो, नहानी रब्बी लिखा तो का मत करो। तो गोया इल्मे गैब तुम लौटा रहे हो महंत को, इल्मे गैब लौटा रहे हो इन तीरों को, और ये अल्लाह ताला के ऊपर बहुत बड़ा इफ्तिरा था। चूंकि अल्लाह ने हुक्म नहीं दिया, अल्लाह ने इसके लिए कुछ फरमाया नहीं, और ये लोग अपनी मर्जी से ऐसा करते थे, और इसको अल्लाह का हुक्म समझते थे कि तीर पर अमर अनी रब्बी निकला गोया अल्लाह ने हुक्म दिया करो, नहानी रब्बी निकला गोया अल्लाह ने हुक्म दिया मत करो। तो ये तो अल्लाह पर एक तरह का इफ्तिरा होता था। तो हजरत इब्राहिम और इस्माइल के मुजस्समे के ऊपर अज़लाम के तीर उनके हाथ में पकड़ाए हुए थे। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क़ातलहुमुल्लाह, अल्लाह इनके ऊपर लानत भेजे इन कुरैशियों पर। कभी इन दोनों अल्लाह के बंदे ने पासे के तीर से तकसीम नहीं की, यानी हजरत इब्राहिम और इस्माइल दोनों पक्के मुवाहिद थे, ये दोनों कभी इस्तिक्साम बिल अज़लाम के चक्कर में पड़ने वाले नहीं थे। इस तरह का था मामला। और भी कुछ चीजें थी। कहते हैं कि इस्माइल अलैहिस्सलाम की जगह पर जो जानवर ज़बा किया गया था उसके सींग भी काबा में लटकते थे, लंबे जमाने तक वो भी लटकते हुए रहे। फिर सुर्रतुद्दुनिया नाम की एक चीज भी थी, यानी एक पत्थर जैसा था जिसको कहते थे कि ये दुनिया की नाफ है, और लोग जाकर वहाँ अपनी शर्मगाह रगड़ा करते थे। ऐसी ऐसी गलत गलत चीज़ें थी। फिर फतेह मक्का के मौके के ऊपर इस तरह की गंदी चीज़ों को, सब चीज़ों को साफ कराया गया। जी
قال حدثنا علي بن عبد الله قال حدثنا يحيى بن سعيد قال حدثنا عبد الله قال حدثني سعيد بن ابي سعيد عن أبيه عن أبي هريرة رضي الله تعالى عنه عن قيل يا رسول الله أنا قوم ناسي قال القوم فقال ليس عن ماذا نسألك قال فيوسف نبي الله بن نبي الله بقريب الله قال ليس عن ماذا نسألك قال فعن معاد العرب تسألنا تيار في الجاهلية تيار في الإسلام نسألهم قال أبو أسامة ومعتمر عن عبيد الله بن سعيد عن أبي هريرة رضي الله تعالى عنه عن النبي صلى الله عليه وسلم
حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ فرماتے ہیں کچھ چیزیں غلط بعد میں بھی ہوئی، اور قریش کے زمانے سے جو تھی گندی وہ تو اکثر نبی کریم صلی اللہ علیہ وسلم نے مٹوا کے ختم کر دی تھی۔ تو حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ فرماتے ہیں ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم کو سوال کیا گیا، اے اللہ کے رسول، لوگوں میں سب سے زیادہ معزز کون ہے؟ من اکرم الناس، لوگوں میں سب سے زیادہ معزز کون ہے؟ قال اتقاہم، جس کے اندر جتنا زیادہ تقویٰ اتنا زیادہ وہ معزز، جس کے اندر تقویٰ جتنا زیادہ وہ اتنا زیادہ معزز۔ ان اکرمکم عند اللہ اتقاکم، یعنی اگر تم پوچھتے ہو کہ سب سے زیادہ معزز ترین کون، تو سب سے زیادہ تقویٰ والا، سب سے زیادہ معزز. صحابہ کہنے لگے ہمارا پوچھنے کا مقصد یہ نہیں ہے، یہ ہم نہیں پوچھنا چاہتے کہ بھائی تقویٰ کے اعتبار سے سب سے زیادہ معزز، یہ نہیں ہم کو پوچھنا. تو نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ یوسف اللہ کے نبی، جو اللہ کے نبی حضرت یعقوب کے بیٹے، جو اللہ کے نبی حضرت اسحاق کے بیٹے، جو اللہ کے نبی خلیل اللہ کے بیٹے. اس طریقے سے حضور نے ارشاد فرمایا. تو یوسف علیہ السلام کے ابا کا نام یعقوب، یعقوب کے ابا کا نام اسحاق، اسحاق کے ابا کا نام ابراہیم. یہ ہے ترتیب اصل. تو صحابہ کہنے لگے لیس ہذا نسألک، اس کے متعلق بھی ہم نہیں پوچھتے، ہمارے سوال کا یہ مقصد نہیں ہے. گویا کہ معزز فرد کون، یہ ان کا سوال تھا. تو نبی کریم صلی اللہ علیہ وسلم نے سب سے پہلا جواب دیا عمل صالح کے اعتبار سے، کہ جو عمل صالحہ میں وہ سب سے معزز. دوسرا جواب دیا نسب کے اعتبار سے، کہ نسب اور خاندان کے اعتبار سے جو سب سے اچھا وہ زیادہ معزز. صحابہ کہنے لگے کہ ہم اس کے بارے میں بھی نہیں پوچھتے. تو اب خود حضور پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا قال فَأَن مَعَادِنِ الْعَرَبِ تَسْأَلُونَ، لگتا ایسا ہے کہ کانوں کے بارے میں تم سوال کرتے ہو، عربوں کی کانوں کے بارے میں، عربوں کے خاندانوں کے بارے میں تم سوال کرتے ہو، یعنی عربوں کے آبا و اجداد جن کی طرف وہ لوگ نسبت کرتے ہیں، جن کے نام پر وہ فخر کرتے ہیں، اس کے بارے میں تم لوگ سوال کرتے ہو. معدن، معدن یعنی کہ کان. گویا خلاصہ یہ کہ دنیاوی اعتبار سے کون معزز اور مکرم ہے وہ معلوم کرنا ہے، کہ با اعتبار دنیا کون معزز کون مکرم، یہ ہم کو معلوم کرنا ہے. خیارہم فی الجاہلیت خیارہم فی الاسلام، جو اسلام لانے سے پہلے جاہلیت میں شریف تھے وہ اسلام کے اندر بھی شریف ہوں گے. دیکھیے انسانوں کے اندر طبعی خوبیاں ہوتی ہیں، طبعی شرافتیں ہوتی ہیں، فطری کمالات ہوتے ہیں، فطری اوصاف ہوا کرتے ہیں، چاہے ایمان ہو یا نہ ہو. اسی لیے بہت سے غیر مسلم کے اندر بھی سخاوت، حلم، حسن اخلاق، امن عدل ایسی خوبیاں ہوا کرتی ہیں. تو کہا کہ جو لوگ اسلام لانے سے پہلے کمالات اور خوبیوں والے تھے، جیسے کہ سخاوت کی خوبی، عدل و انصاف کی خوبی، ہمدردی کی خوبی، خدمت گزاری کی خوبی، حلم تحمل کی خوبی، تو جن کے اندر اسلام لانے سے پہلے یہ خوبیاں تھیں، اسلام لانے کے بعد بھی وہ شرافتیں ان کی برقرار رہے گی، بلکہ اسلام لانے کی برکت سے ان خوبیوں اور ان شرافتوں اور ان کرامتوں اور ان اوصاف میں جیلا پیدا ہوگا، ایک ترقی پیدا ہوگی. کہ پہلے بے ایمان تھے اور یہ خوبیاں تھیں، اب ایمان کے ساتھ یہ خوبیاں ہیں، تو ایک مزید ترقی کی بات ہو جائے گی. تو نبی کریم صلی اللہ علیہ وسلم نے اس کو معادن سے تعبیر کیا، چونکہ کانیں جو ہیں نا الگ الگ طرح کی ہوتی ہے، کوئی لوہے کی کان، کوئی سونے کی، کوئی تانبے کی، کوئی پیتل کی، کوئی شیشے کی. तो इस तरीके से लोगों में भी अलग अलग औसाफ पाए जाते हैं। कोई बड़ा सखी, कोई बड़ा हिल्म वाला, कोई बड़ा खिदमत गुजार, कोई बड़ा तहम्मुल करने वाला, अलग अलग औसाफ लोगों में पाए जाते हैं। इसलिए उसको मादिन से ताबीर किया गया। तो गोया के दुनियावी एतबार से कौन मुअज्जज मुकर्रम, अगर तुम पूछना चाहो तो खियारुकुम फिल जाहिलियति खियारुहुम फिल इस्लाम इजा फकूहु इजा फकीहु। ये जो काने होती हैं, इन कानों के अंदर बहुत सी काने वो हैं जो काबिले इंतिफा हुआ करती है कि कान से मादनियात निकालो, उससे फायदा उठाओ। बहुत सी काने वो होती हैं जो ना काबिले इंतिफा हुआ करती है। इसी तरह बहुत से इंसान कि इनमें कोई खैर खूबी नहीं, कोई फायदा किसी को पहुंचता नहीं है, और बहुत से हैं माशाल्लाह कई कई खूबियों के मालिक, तबीयी तौर पर फितरी तौर पर हुआ करते हैं। अब इसमें शर्त लगाई, जबकि वो अपने अंदर समझ पैदा कर लेवे, इल्म पैदा कर लेवे। यानी जो आदमी जमाने जाहिलियत में शरीफ था, इस्लाम ले आया तो और इल्म उसके अंदर आ गया तो अब तरक्की हो जाएगी उसकी खूबियों में, उसके कमालात के अंदर। इसी वजह से एक आदमी सही इल्म रखता है, अगरचे उसके अंदर कुछ अखलाकी कोताहियां हैं, लेकिन ये सही इल्म की बरकत से एक जाहिल जिसमें बाकायदा अखलाकी खूबियां हैं उससे भी अफजल समझा जाएगा। तो सही इल्म वाला अखलाकी कमजोरियों के साथ एक जाहिल बाखलाक से अफजल समझा जाएगा इस इल्म और फकाहत की बरकत से। तो ये काने जिस तरीके से अपने अंदर कीमती जौहर मोती छुपाए रहती है, इसी तरीके से इंसानों के कुलूब जहन मुख्तलिफ कमालात, मुख्तलिफ औसाफ और मुख्तलिफ खूबियों को अपने अंदर जमा करके रखे हुए होते हैं। बहरहाल इस रिवायत के अंदर सवाल करते करते हजरत खलीलुल्लाह का तस्कीरा आया, इसलिए तर्जमतुल बाब से रब्त हो गया। और मुस्लिम शरीफ में जहाँ ये रिवायत है वहाँ ताबीर दूसरी है, करीम इब्नुल करीम इब्नुल करीम इब्नुल करीम, चार करीम का वहाँ पर तस्केरा है। एक हजरत यूसुफ, दूसरे हजरत याकूब, तीसरे हजरत इसहाक, चौथे हजरत इब्राहिम, इस तरह वहाँ तस्केरा है। जी
وبه قال حدثنا محمد بن هشام قال حدثنا إسماعيل قال حدثنا وهب قال حدثنا أبو رجاء قال حدثنا سمرة رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم أتاني الليلة آتياني فأتينا على رجل طويل لا أكاد أرى رأسه طولا فإنه إبراهيم عليه الصلاة والسلام।
ये एक लंबे ख्वाब का मुख्तसर यहाँ पर है। हदीस नंबर 1386 वहाँ ये पूरी रिवायत तफसीली मौजूद है, 1386 नंबर के ऊपर। हजरत समुरा इब्ने जुंदुब रदी अल्लाहु ताला अन्हु अन्हुम नकल करते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आज रात मेरे पास दो आने वाले आए, यानी जिब्राइल और मिकाइल ख्वाब में आए थे, और जिब्राइल और मिकाइल से मनामी मुलाकात हुई थी। फिर वो है हुजूर को लोग कहाँ कहाँ ले गए, उसमें एक ये है कि ये दोनों मुझे लेकर गए एक लंबे तड़ंगे आदमी के पास, लंबे बुजुर्ग के पास, ला अकादु अरा रासहु तूलन, ऐसे बुजुर्ग के पास ले गए कि इतने लंबे के उनका सर मैं देख नहीं पाता था, लंबाई की वजह से उनका सर नजर नहीं आ रहा था, इतने लंबे बुजुर्ग के पास ले गए। बाज मरतबा हम कहते हैं ना कि वो टावर इतना ऊंचा था कि ऊपर क्या है वो नहीं दिखा, इतना ऊंचा था। तो कहा वो इतने लंबे बुजुर्ग थे कि उनका सर ही मुझे नहीं दिख पाया, इतने लंबे वो बुजुर्ग थे। और वो लंबे बुजुर्ग कौन थे? का जिब्राइल और मिकाइल ने बतलाया कि वो हजरत इब्राहिम अलैहिस सलाम हैं। और ख्वाब के अंदर इस कदर लंबा बतलाया जाना ये आली मर्तबत होने की अलामत है कि मर्तबे उलिया, आला मकाम, आला मर्तबा, उसकी तरफ इशारा है। जी
قال حدثنا بيان بن عبد قال حدثنا النضر قال أمرنا كون عن مجاهد أنه سمع ابن عباس رضي الله تعالى عنه وعنه فذكر له الدجال مكتوب بين عينيه كافر قال كفر قال لم أسمعه ولكن
ايسا بڑو كافر
مكتوب بين عينيه كافر قال كافر قال لم أسمعه ولكنه قال أما إبراهيم أما إبراهيم فانظر إلى صاحبكما موسى فجعل آدم على جمل أحمر مخطوم في قربة كأني أنظر إليه إن حذر في المال يكبر.
امام مجاہد رحمت اللہ علیہ نقل کرتے ہیں کہ انہوں نے حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما کو ارشاد فرماتے ہوئے سنا، دجال کا تذکرہ ہوا کہ اس کی دو آنکھوں کے درمیان کافر لفظ لکھا ہوگا یا یوں لکھا ہوگا کاف فا را، اور یہ اس کے کفر کی طرف سری اشارہ ہوگا کہ صراحتن کافر ہے، اور یہ قدرتی طور پر اس کی پیشانی کے اوپر لکھا ہوا ہوگا اور یہ علامت ہوگی کہ یہ کافر ہے، علامت حسی، محسوس ہونے والی علامت، اور ہر مومن پڑھ لے گا، چاہے اس کو عربی پڑھنا آتا ہو، حروف شناسی تختی اس نے پڑھی ہو نہ پڑھی ہو، لیکن دجال کی پیشانی کے اوپر جو قدرتی کافارہ لکھا ہوگا ہر ایک آدمی اس کو پڑھ لے گا۔ قال، حضرت عبداللہ ابن عباس کو طلبہ نے حدیث کی توثیق چاہی تو کیا کہنے لگے؟ لم اسمعہو، میں نے سنا تو نہیں، لیکن نبی کریم صلی اللہ علیہ وسلم نے یوں فرمایا کہ اما ابراہیم، یعنی حضرت نبی کریم صلی اللہ علیہ وسلم نے اپنے دادا جان حضرت ابراہیم کا تذکرہ کرتے ہوئے فرمایا، فانظروا الی صاحبکم، تم اپنے ساتھی کو، صاحب کو دیکھ لو، صاحب سے مراد ہے خود نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس۔ تو آپ صلی اللہ علیہ وسلم حضرت ابراہیم سے بہت زیادہ مشابہ تھے، شکل میں بھی، صورت میں بھی، وذاقتا میں بھی بہت زیادہ مشابہ تھے۔ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس کو بھی حضرت ابراہیم علیہ السلام کو دیکھنا ہو مجھے دیکھ لو، بس میں ہو بہو میں اپنے دادا کی شکل صورت پر ہوں، وضع پر ہوں، ہیئت کے اوپر ہوں۔ رہا حضرت موسیٰ علیہ السلام کا معاملہ، فجعدن، جعد کے دو معنی آتے ہیں، ایک معنی ہے گھنگریالو بال والے، یعنی جن کے بال بالکل سیدھے نہ ہوئے بلکہ مڑے مڑے ہو، وانکوڑیے چکڑیے ہو، اس کو کہتے ہیں جعدن، یعنی جن کے بال کے اندر کچھ کھم ہو، ٹیڑھا میڑھا پن ہو۔ हाँ, और दूसरा माना है जादून का गठा बदन, यानी जिसका बदन कसा कसेला हो, यानी फिट बॉडी हो, यानी जैसे कि कोई आदमी वर्जिश करे, जिम करे, और फिर उसकी बॉडी कैसी फिट और कसेली हो जाती है, इस तरह को भी जादून कहा जाता है। वो खमणी खाने से नहीं हुआ करती है। तो वो जो है ऐसी बॉडी फज्जा अदुन, कसेला बदन, गठा हुआ बदन, फिट बॉडी, आदमों का जादुन का ए, आदम का दूसरा जादुन का ये दूसरा मतलब। आदम यानी कि वो गंदुमी रंग के, हजरत मूसा अलैहि सलाम गंदुमी रंग के, अला जमलिन अहमर, और वो लाल रंग के ऊंट पर सवार हैं, मख्तूमिन बिखुलबतिन, खजूर की झिल्ली की नकील उस ऊंट को डाली गई है, खजूर की झिल्ली की नकील उस ऊंट को डाली गई है। खुलबा किसको कहते हैं? खजूर के जो शाखें होती है, जो पत्ते होते हैं, उसकी जड़ के अंदर एक झिल्ली हुआ करती है। जैसे अपने यहाँ वो टाट के जो ठेले नहीं होते गुण, उस शक्ल के अंदर खजूरी पर भी होती है। आप देखना वहां गिरी रहती है, ऊपर भी लगी रहती है, तरोपी पर भी होती है, तो उसको झिल्ली कहते हैं। खजूर की शाखों की पत्तों की जड़ की वो लंबी शक्ल में होती है, उसको काट करके बुन करके उसमें रस्सी बनती है, अरब लोग उसे रस्सी बुन करके बना लेते हैं, वो कहलाती है खुलबतुन। तो गोया हजरत मूसा अलैहि सलाम जिस ऊंट के ऊपर सवार थे वो लाल रंग का था, और खजूर की झिल्ली की बुनी हुई रस्सी उसके नाक में डाली गई थी, और उस पर सवार होकर मूसा अलैहि सलाम तशरीफ ला रहे थे। कअन्नी अंजुरु इलैही, गोया मैं उनको देख रहा हूँ, इन हदरा फिल वादी, मैदान में उतर रहे हैं, और अल्लाहु अकबर पढ़ते चले आ रहे हैं। तर्जमतुल बाप से रब्त तो ये है अम्मा इब्राहीम, बस ये लफ्ज तर्जमतुल बाप से मरबूत है। इस हदीस शरीफ में हजरत इब्राहीम अला नबीना वालेहि सलातु वस्सलाम का हुलिया मुबारक बतलाया गया कि भी ऐनी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जैसा इब्राहीम अलैहि सलाम का हुलिया था। और हजरत मूसा अलैहि सलाम तो उनके बाल जो है गुंगरी आलू थे, बदन फिट था, गंदुमी रंग के थे। یہاں ایک علمی سوال کہ بھائی نبی کریم صلی اللہ علیہ وسلم نے دیکھا تو اس طرح کی بات حج کے اندر بھی آتی ہے. اس سے معلوم ہوتا ہے کہ ارواح انبیاء حج کے نورانی مجمع کے اندر اس طرح متشکل ہو کر کے تشریف لاتے ہیں, اور حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ان کی زیارت کی, اس میں کوئی استبعاد نہیں ہے, کوئی بعید بات نہیں ہے کہ حضور کے لیے یہ احوال منکشف کر دیے گئے ہوں اور انبیاء اس طریقے سے حضور کو دکھلائے گئے. جیسے کہ معراج کی رات میں بھی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے موسیٰ علیہ السلام کو قبر میں نماز پڑھتے ہوئے دیکھا تو آپ نے ارشاد فرمایا کہ تم اگر کہو تو میں تم کو وہاں لے جا کے بتا سکتا ہوں کہ یہاں موسیٰ علیہ السلام کی قبر ہے, لال رنگ کے پتھر وہاں ہیں اطراف میں اور وہاں موسیٰ علیہ السلام کی قبر ہے, اور اس وقت جہاں موسیٰ علیہ السلام کی قبر ہے وہاں بھی لال رنگ کے پتھر ابھی بھی موجود ہے, اور وہیں قریب میں حضرت موسیٰ علیہ السلام کا مزار ہے. لیکن چونکہ یہ علامت نبی کریم صلی اللہ علیہ وسلم نے بتلائی اس لیے یہود اس کو قبول نہیں کرتے. تو اس طرح معراج میں بھی زیارت ہوئی, آسمانوں پر بھی زیارت ہوئی, مسجد اقصی میں بھی مختلف انبیاء الگ الگ شکل میں نبی کریم صلی اللہ علیہ وسلم کے سامنے آئے. تو یہ ایک مثالی دنیا کی چیزیں ہیں, اور انبیاء کے سامنے ایسی چیزیں منکشف ہوئے یہ کوئی بعید اور محال چیز نہیں ہے. جی حضرت مولانا احمد بزرگ سملکی رحمت اللہ علیہ کا بہت مشہور معاملہ ہے کہ وہ بخاری شریف کے سبق کے دوران سامنے نبی کریم صلی اللہ علیہ وسلم کی زیارت کرتے تھے بیداری کی حالت میں درس کے دوران, اور وہ نوٹ کیا ہوا ہے کہ اس عبارت پر زیارت ہوئی, اس عبارت پر زیارت ہوئی. تو یہ اولیاء کے کشف میں ہے, تو انبیاء کو اس طرح کا مکاشفہ ہو اس میں کون سی بڑی بعید بات ہے. تو حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ حضرت ابراہیم علی نبینا علیہ الصلاۃ والسلام نے ختنہ کرائی 80 سال کی عمر میں, ختنہ کی 80 سال کی عمر کے اندر, اور ختنہ کیسے کی بسولا لے کر گئے, بڑائی جو استعمال کرتے ہیں نا ستھار بسولا, تو بسولے سے ختنہ کیا. حالانکہ بسولا ختنے کی چیز نہیں ہے, وہ تو لکڑی کاٹنے کی چیز ہے, لیکن اس سے آپ نے ختنہ کی. بات دراصل یہ تھی کہ اس سے قبل ختنہ کا حکم نہیں تھا. جب آپ کی عمر مبارک 80 سال کی ہوئی تب ختنہ کرنے کا حکم اللہ کے یہاں سے آیا. اب آپ نے حکم کی تعمیل میں تاخیر کو مناسب نہیں سمجھا کہ اللہ کے یہاں سے ختنہ کرنے کا حکم آیا مجھے فوراً عمل کرنا چاہیے, عمل میں تاخیر نہیں کرنی چاہیے. تو حکم کی تعمیل میں تاخیر کو مناسب نہیں سمجھا. اب ختنہ کرنے کے لیے فٹافٹ عمل کرنا, کوئی اوزار نہیں ملا, اور اس وقت سر دست وہاں بسولا رکھا ہوا تھا, تو ابراہیم علیہ السلام نے وہی لے کر کے اپنی ختنہ کر ڈالی. तो मुनासिब आला दस्तयाब न होने की वजह से आपने उस वक्त के ऊपर बसोले से खतना कर डाली। हजरत इब्राहिम अलैहिस्सलाम ने 80 साल की उम्र में खतना की। मालूम हुआ कोई आदमी बड़ी उम्र में मुसलमान होवे तो भी इस पर अमल करे, यानी बड़ी उम्र में खतना करा लेवे, यही उसके लिए जो है कानून और जाप्ता रहेगा। इल्ला है कि अगर ऐसा बूढ़ा खोसट के खतना करने जाएगा तो चला ही जाएगा। तो इस तरीके से अगर हालत हो तो अलग बात है, वरना बड़ी उम्र के अंदर भी खतना कर लेनी चाहिए। ये जो है इस रिवायत से साबित हुआ। बाज हजरात ने क्या तर्जुमा किया कि इख्तताना इब्राहिमु नबी सल्लल्लाहु अलैहि वसल्लम व हुवा इब्नु समानीन सनतन बिल कदूमी, कदूम नाम की जगह के अंदर आपने खतना की। कदूम मुल्के शाम के एक शहर का नाम है, कदूम भी कहते हैं कद्दूम भी कहते हैं। उस वक्त इब्राहिम अलैहिस्सलाम मुल्के शाम के उस शहर में थे और अल्लाह के यहाँ से खतना का हुक्म आया, तो हुक्म इलाही आते ही हजरत इब्राहिम अलैहिस्सलाम ने खतना कर डाली। ये भी एक तर्जुमा है, अगरचे पहला तर्जुमा ज्यादा राजे है कि बसोले के जरिए से आपने खतना कर डाली। भाई इमरजेंसी में तो जो चीज मिले उससे काम चला लेने का, ये इससे मालूम हुआ। इमरजेंसी में जो चीज मिले उससे काम चलाने का। अब अल्लाह का हुक्म पूरा करना था, कोई चीज नहीं मिली तो बसोले से ही आपने खतना कर डाली, लेकिन हुक्म इलाही को पूरा करने में आपने ताखीर नहीं की। ये है अल्लाह का हुक्म पूरा करने का कामिल जज्बा कि बसोले से भी आपने खतना कर डाली। हमारे हुजरे में दो तालिबे